सही चलेगा ना।
उसने पानी से तेरा इशारा होना, उसने पानी से तेरा इशारा होना, ये दलील जालिम तेरा
ये कलाम हमारे प्यारे मुर्शिद आरिफ हज़रत मौलाना शाह की मोहर अख्तर साहब रहमतुल्लाह अलैह का बहुत ही हसीन कलाम है। इसमें जो शेर हज़रत वाला रहमतुल्लाह इरशाद फरमाते हैं कि उसने फ़ानी से तेरा ये शादा होना, यही दलील है तेरा नादा होना। शादा यानी खुश होना। ये जो चलती फिरती औरतें खवातीन लड़कियाँ होती हैं, इसमें बहुत से लोग पूरी पूरी ज़िंदगी तबाह कर देते हैं, लगा देते हैं। किसी को 10 साल का तजर्बा होता है, उसे कहते हैं जी मुझे फलां काम का 10 साल का तजर्बा है, कहते हैं मुझे 20 साल का तजर्बा है। इसी तरह आप लोग पूरी पूरी ज़िंदगी इसी में लगा देते हैं। असल में इश्क बाज लोग होते हैं, जैसे होते हैं ना पतंग बाज, फलाना बाज, ऐसा बाज वैसा बाज, बाज लोग कहते हैं कबूतर बाज, तो एक होते हैं, तो मैंने एक नाम रखा है इश्क बाज। इश्क बाज लोग होते हैं, तो वो शुरू से उनकी घुट्टी में ही मादा पड़ा हुआ होता है। जब स्कूल में होते हैं तो वहाँ ही हरकतें करते रहते हैं, कौन सी अच्छी है किसको घेरूँ ना। उसके बाद स्कूल लाइफ से निकलते हुए कॉलेज लाइफ में आते हैं तो फिर वहाँ लग जाते हैं कि कहाँ देखूँ, वहाँ चलते रहते हैं, माँ बाप लाग उनके चलते रहते हैं, क्योंकि इश्क बाज लोग होते हैं, बाज पकड़ने का शौक़ होता है ना बाज लोग। इसी तरह फिर अपने मोहल्ले पड़ोसी भी ताक झाँक करते रहते हैं, फिर उसके बाद रिश्तेदारों में भी नज़र डालते रहते हैं। मतलब अपना जो फैज है गंदगी का वो सब जगह पहुँचाना है, जिस तरह रूहानी फैज अल्लाह वालों का पहुँचता है, इस तरह अपनी निजाफत और गंदगी का फैज जो है वो सबको फैलाना है जहाँ तक हो सके। तो बाज़ लोग इस चक्कर में पूरी पूरी ज़िंदगी लगा देते हैं, यहाँ तक कि बूढ़े हो जाते हैं, खुद की शादी भी हो जाती है, बच्चे भी हो जाते हैं, लेकिन इस बीमारी का कोई इलाज भी नहीं है। 40 साल हो, 50 साल हो, 60 साल हो, 70 साल हो, लेकिन वो चैन नहीं मिलता। ये पुरानी आदत पड़ी हुई होती है, अब किसी काम के तो रहते नहीं, बुढ़े हो गए, 70 साल हो गए, 70+ हो गए, 80+ हो गए, लेकिन वो अब तो नफ्स में वो ताकत और जवानी भी नहीं रही जवानी की। लेकिन नफ्स जो है ना उसका एक अजीब मिजाज होता है, जितनी उसके अंदर फकत होती है उतना मज़े ले लेता है वो। इस पे इसकी मिसाल हमारे प्यारे मुर्शिद आरिफ बिल्ला हज़रत हज़रत मौलाना शाह मीर साहब रहमत इरशाद फरमाते थे, देखो भाई मक्खी होती है ना, मक्खी उस पर शीरा लगा हुआ, मक्खी होती है तो शीरे पे बैठती है, गुलाब जामुन है जैसे, तो आके बैठेगी वो गुलाब जामुन के ऊपर और फिर उसके बाद वो बैठ के उड़ जाएगी। हम कहेंगे भाई क्या लिया और क्या दिया, मक्खी बैठी थी उड़ा दी, खा ली हमने गुलाब जामुन। लेकिन बात ये होती है मक्खी की जो औकात थी, जो उसकी हिम्मत थी, उसने अपने हिसाब से वो शीरा चूस के पंजों में लेके चली गई, उसका पेट भर गया। मक्खी है ना, उसका जर्फ इतना ही था, उसका बर्तन ही इतना था, तो मामूली सी एक छीट का भी, छीट भी नहीं कह सकते उसको, लेकिन मक्खी की नहीं काफी होगी वो शीरा। और साहब गुलाब जामुन में वैसी ही नजर आ रही रखी, हमें क्या पता। इसी तरह हर इंसान का भी एक अलग मामला होता है। अगर कोई जवान है, वो अल्लाह ना करे वो बदकारी की कुदरत रखता है तो आखिर तक जाएगा, जिना बदकारी करेगा। कोई बुढ़ा है, बहुत ज़हीफ़ है, वो जिना तो नहीं कर सकता, तो क्या करेगा, वो सिर्फ वो नजरों से देख कर ठंडी आहें भर के काम चला लेगा, क्योंकि उसका जर्फ इतनी है। अब बेचारा क्या करे, कुछ कर तो सकते नहीं है, देख लो भाई, चलो देख लिया हमने, इतना ही कर सकते हैं ऐसा नहीं। तो मतलब ये है नफ्स की जितनी ताकत हिम्मत होती है वो उतना ही फायदा उठा लेता है, उतना वो फायदा और लज्जत तशीद कर लेता है। तो ये तो बूढ़े हो गए, अगर अब ताकत नहीं रही पट्टों में, जवानी में, हड्डियों में, तो भाई अब जो गुनाह छोड़े तो क्या छोड़े, इसमें कोई कमाल नहीं है। मगर तब है जब जवानी हो, जलानी हो, अल्लाह की दीवी नेमतें हों और आदमी के अख्तियार में असबाब गुनाह भी हों, सब कुछ उसके अख्तियार में हो और उसके बावजूद फिर अल्लाह के ऊपर फिदा हो जाए और सरफे नजर करे, नजर बचा ले और अपनी जवानी को पाक दामन रखे, तो वो अल्लाह का वली बन जाता है। ये है असल में कमाल। क्योंकि हजरत वाला रहमतुल्लाह इरशाद फरमाते थे बुढ़ापे में तो भेड़िया भी गोश्त खाना छोड़ देता है, इसमें क्या कमाल है, क्योंकि भेड़िए के दांत खत्म हो जाते हैं, वो भी घास सब्जी लौकी टिंडे खा के शायद गुजारा करता हो, वो गोश्त नहीं खा सकता, वो दांत रही नहीं। तो बुढ़ापे में अगर सुधरे तो क्या सुधरे हैं, उस वक्त क्या फायदा, तो जवानी जब थी उस वक्त तो छोड़ा ही नहीं आपने, तो ये तो कोई बात नहीं भाई। और ये इतनी ये गंदी पलीत बीमारी होती है कि अगर इसका इलाज ना करवाई जाए तो इसमें उम्र की कोई कैद नहीं है, ये बता रहा हूँ मैं। موت تک یہ مرض چلتا ہے, موت تک, آخری سانس تک. میں اس وقت جوانوں کی بات نہیں کر رہا, کتنے فون آتے ہیں میرے پاس, 60+, 70+, 80+ کے لوگ دروازہ بند کر کے موبائل پہ ننگی چیزیں دیکھتے رہتے ہیں. ان کے بیٹے بیٹیاں پریشان, جوان بیٹے بھی نہیں بگڑے ہوئے اتنے, جوان بیٹیاں نہیں بگڑی ہوئی, لیکن ابا کا کیا حال ہے؟ سب نہیں ہے بھائی یہ معاملہ, لیکن اس موبائل نے تباہی مچا کے رکھ دی ہے. چار چار چھ چھ گھنٹے اور بولو تو لڑنے مرنے پہ اتر آتے ہیں. تو بھائی اس لیے یہ بڑا خطرناک مرض ہے. اس حالت میں اگر اسرائیل السلام آ گئے روح نکالنے کے لیے تو پھر آدمی کہاں جائیں گے؟ بس یہ جو دل جو ہم بہلا رہے ہیں نا الٹی سیدھی چکروں میں, تو موبائل پہ لگے ہوئے چاہے کہ ہوٹلوں میں بیٹھ گئے چار چار چھ چھ گھنٹے, بھائی بیٹھ جائیں ہوٹلوں پہ بھی دل خوش کرنے کے لیے, لیکن اللہ کو بھی تو وقت دینا. جو جائز امور ہیں گھومنا پھرنا, تفریحات, پکنک, باہر گھومنا پھرنا, کھائے پیے, کوئی منع نہیں کر رہا, لیکن اس پورے سائیکل میں کہ اللہ کے لیے بھی وقت ہے. صبح سے کے رات تک 10 گھنٹے 12 گھنٹے ہم رکھتے ہیں دنیا کے کام کاج کے لیے, بھائی رکھ لیں وہ بھی اکول عباد اللہ نے رکھے ہیں, لیکن اس 24 گھنٹوں میں سے کیا 24 منٹ ہوتے ہیں اللہ کے لیے ہمارے پاس؟ ماں کے پیٹ سے اب تک عیش کرا رہا ہے, کھلا رہا ہے, پلا رہا ہے, کیسے ہمارے معاملات درست ہوں گے؟ تو یہ جو حضرت والا فرماتے ہیں کہ حسن فانی سے تیرا یہ شاداں ہونا یہی دلیل ہے تیرا نادان ہونا. بے وقوف ہے تو یہ ابھی جو خوش ہو رہا ہے ان چیزوں سے, یہ خوش ہونے والی بات نہیں, یہ تو رونا پڑ جائے گا آخر میں, رونا پڑے گا. یہ کب پتہ چلے گا؟ موت کے جب نزا کا عالم شروع ہوگا پھر پتہ چلے گا کہ ہم کتنے بڑے نادان تھے, کس غیر اللہ کو دل دیا تھا. سب نکل جاتے ہیں معشوق پتی گلی سے, دنیا میں ہی دیکھتے ہیں لوگ بےچارے عشق کرتے رہتے ہیں, محبتیں کرتے رہتے ہیں, اور جو ان کا محبوب معشوق ہوتا ہے وہ چلا گیا بھائی شادی کر کے, ہے نا, پہلے پیچھے لگے ہوئے تھے, اب کیا ہوا جب معشوقوں کی شادی ہو گئی بچوں کا ماموں بن گئے, اب وہ نظر آ گیا تو وہ کہہ رہی ہیں خاتون ارے وہ دیکھو ماموں جا رہے ہیں, ماموں بولو بیٹا, ہے نا. تو کتنی بیوقوفی ہے بھائی, کہاں دل دیا تھا, 10 سال 20 سال برباد کر دی زندگی اور کچھ نہیں ملا, کہاں دل دیتے ہو؟ نفس جس کا امام ہوتا ہے, نفس جس کا امام ہوتا ہے اس کا نیچا مقام ہوتا ہے. انسان کی جو قیمت لگتی ہے اللہ کے دربار میں اس کے معشوق کے حساب سے لگتی ہے. یہ بات اکثر کبھی کبھار بیان میں بتاتا رہتا ہوں, کیا الفاظ ہے اور غور سے سنیے گا, انسان کی جو قیمت لگتی ہے اللہ اور رسول کے دربار میں صلی اللہ علیہ وسلم, وہ اس کے محبوب اور معشوق کے حساب سے لگتی ہے. جس کا جیسا معشوق اور محبوب ہوگا اس حساب سے اس کی قیمت بڑھے گی, یا تو قیمت بڑھے گی یا گھٹے گی. ایک مثال اکثر دیتا رہتا ہوں, مثال کیا ہوگا, سچے واقعات میں سے, اصحاب کہف کا کتا جس کا نام قطمیر تھا, اس میں پورا واقعہ ہے کہ دقیانوس بادشاہ تھا ایک بت پرست, کچھ اللہ والے نوجوان تھے, انہوں نے کلمہ توحید بلند کر دیا تو اس نے اپنی فوج پیچھے لگا دی, ان کو پکڑ کے لاؤ ان کو قتل کر دو. یہ بیچارے چھپتے پھر رہے تھے, جب چھپتے پھر رہے تھے تو کتا ان کے ساتھ ہو گیا. اب یہ ڈر گئے بےچارے اصحاب کہف, انہوں نے کہا کتا پیچھے لگ گیا, بھونکے گا بھی بھونکے گا, ابھی ہم خاموشی سے سفر طے کر رہے ہیں, پکڑوا دے گا ہمیں. تو انہوں نے دھتکارا, جیسے ہمارے پیچھے کوئی کتا لگے ہم بھی دھتکاریں گے نا, بھگانے کی کوشش کریں گے, تو ایسے انہوں نے بھی کیا. تو اللہ نے تفسیر روح المعانی میں لکھا ہوا ہے قرآن پاک کی تفسیروں میں, اس کتے کو اللہ نے زبان عطا فرمائی اور اس نے کہا کہ میں آپ لوگوں پر کیوں بھونکوں گا, میرا آپ سے کیا مطلب, میں جو آپ کے ساتھ ہوا ہوں آپ کو پکڑوانے کے لیے, تنگ کرنے کے لیے, بلکہ اس لیے ساتھ ہوا ہوں کہ آپ لوگ اللہ والے لوگ ہو, تو خدا را مجھے اپنی صحبت سے الگ مت کرو. کتا پہچان رہا ہے اللہ والوں کو اور ان سے درخواست پیش کر رہا ہے کہ مجھ سے آپ کو فائدہ ہی ہوگا, نقصان نہیں ہوگا, مجھے اپنے ساتھ رکھ لیجئے اور میں آپ کی حفاظت کروں گا, جہاں آپ جائیں گے میں آپ کے ساتھ رہوں گا, آپ کا ایسا گارڈ بن کے رہوں گا. کتا پہچان رہا ہے اللہ والوں کو, سوچنا چاہیے, ہے نا. تو ہوا پھر آگے کیا, المختصر یہ کہ اس کتے کی پھر کیا قیمت بڑی. پھر اللہ نے قرآن پاک میں ارشاد فرمایا جب یہ غار کے اندر چلے گا سابقہ تو اس کے دہانے کے اوپر غار کے ایک کتا آگے بیٹھ گیا تھا اور اللہ اس کی پوزیشنز بتا رہے ہیں کہ تو دیکھے گا صاحب کب اور ان کا کتا اللہ منظر کشی پیش کر رہے ہیں اللہ پاک سورہ کہف میں. جو کتا ہے وہ غار کے دہانے کے اوپر ہاتھ اپنے پیر پھیلائے ہوئے بیٹھا ہوا ہے, یعنی اس کی پوزیشن اللہ بتا رہے ہیں. بتائیے آپ کتے کی قیمت کتنی بڑی. اب قرآن پاک میں اس کا ذکر بھی آ گیا کتے کا, آگے علماء کرام نے کتابوں میں لکھا ہوا ہے کہ وہ کتا جو ہے جنت میں اصحاب کہف کے ساتھ ہوگا حسین و جمیل نوجوان کی شکل میں. اب بتائیے آپ, کتا نہیں رہا وہ, ورنہ جانوروں کا کیا کام جنت میں, جنت کی نہیں تو جانوروں کی نہیں تو یہ حکم ہوگا کنتو تو رہا ہوا مٹی ہو جاؤ, उनका कोई काम नहीं है जन्नत में, जन्नत जन्नत में जाने के लिए वो सब मट्टी हो जाएंगे। लेकिन 9 या 11 जानवर हैं जिनको किसी नबी या किसी की वली की निस्बत हासिल होगी, तो सिर्फ वो सिलेक्टेड 9 या 11 जानवर होंगे जो वो जन्नत में जाएंगे। लेकिन जैसे शुएब अलैहिस्सलाम की ऊँटनी, तो ये जानवर नहीं जाएंगे, तो इंसान बन के जाएंगे। वजह क्या थी कि उन्होंने, उनका जो महबूब था इन जानवरों का, उनका जो माशूक था, किसी का नबी था तो किसी का वली था, तो फिर उनके महबूब जो माशूक, इनके जो महबूब और प्यारे थे वो अंबिया कराम थे। इसी तरह किसी के अल्लाह के वली ठहरे तो फिर उनका क्या मुकाम मिला कि इंसान ना सिर्फ मुसलमान फिर जन्नती पर उनकी माइयत हासिल हो गई जन्नत में। तो इश्क और महबूबियत ने उनको कहां से कहां पहुंचा दिया, क्योंकि उनकी डायरेक्शन सही थी, उनका महबूब प्यारा और आला था। नहीं तो इससे हम देखें कि हमारा मुकाम कहाँ है, हमारे दिल में क्या भरा हुआ है। अफसन हनाना का भी वाक्य बताता रहता हूँ, खजूर की जो शाख है मौजूद नबी में, आप सल्लल्लाहु अलैहि वसल्लम हमारे प्यारे आका दो जहां सल्लम को उठा दीजिए, तो वो मौजूद नबी में टेक ला के बैठा करते थे आप सल्लल्लाहु अलैहि वसल्लम, खजूर की एक टहनी थी, जब उसको टेक ला के बैठा करते थे तो सहाबा कराम ने मशवरा दिया, या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम आपको तकलीफ ना होती है, हम चाह रहे हैं गारे का पक्का एक टेक लगाने का, एक जैसे मट्टी की कोई फतून बना दिया जाए जिससे आप आराम से बैठ जाए करें। आपने इस राय को पसंद किया और फिर वो उसको उस लकड़ी के पीस को हटा के, जो शाख थी खजूर की हटा के, और उसकी जगह एक पक्का सुतून टाइप बना दिया। जब वो बन गया फिर आप सल्लल्लाहु अलैहि वसल्लम तशरीफ फरमा हुआ दोबारा उस जगह पर, जब टेक लाए तो देखा बिलक बिलक के रोने की आवाज आ रही है किसी के, तलाश करने में कोई नहीं मिला। आप असलम उतरे मेंबर से, देखा तो कोने में वो लकड़ी का टुकड़ा रोए जा रहा है, खजूर का तरह की जो टहनी थी। अल्लाह ने उसको जबान अता फरमाई, पूछा आप असलम ने क्यों रोता है, अगर या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम आपकी मुबारक कमर मुझसे टच हुआ करती थी, आपने मुझको अपने से अलग कर दिया, आपके फिराक में रो रहा हूँ, इस गम में रो रहा हूँ। अब उस लकड़ी की जो टहनी थी, जो तख्ता था, उसकी कीमत अब सुने कहाँ से बढ़ना शुरू हो गई। 2-3 मिसालें क्यों दे रहा हूँ, समझे इनके महबूब कौन थे। फिर हुआ क्या, फिर उस जो खजूर की जो टहनी थी वो रोने लगी, फिर आप बहुत खुश हुआ, पूछा क्या चाहता है, क्या मैं अल्लाह से दुआ करूं कि तुझे एक बेहतरीन खजूर का दरख्त बना दें जिससे खल्के खुदा जो है सैराब वगैरह है, वो हर चीज का एक आलम होता है, तो एक छोटी सी खजूर की टहनी का एक सबसे शानदार आला चीज क्या होगी कि उसको बहुत बड़ा को दरख्त बना दिया जाए। तो उसके आलम के हिसाब से बात फरमाई और आपने इरशाद फरमाया कि मजीद या तू कुछ और जो चाहे। अब जरा सोचिए, रसूल अल्लाह से मोहब्बत की तो आप सल्लल्लाहु अलैहि वसल्लम पूछ रहे थे दरा बनवा दूं, अगर ये नहीं तो जो तू चाहे, जो तेरी ख्वाहिश बोल, क्या दुआ करूं। और तो करें ना अल्फाजों पे हम, आकर दो जाओ फसला उससे पूछ रहे हैं, क्योंकि उसने मोहब्बत कहाँ लगा दी। मेहर अली रहमतुल्लाह का शेर था, कितने मेहर अली कितने तेरी सना गुस्ताख अखिया, किससे जा लड़िया कितने जा लड़िया। तो यही तो वो भी फरमा रहे हैं कि हमारी आंखें कहाँ लड़ी हैं जाके, हम देखे तो सही कहाँ जाके लड़ रही हैं। फिर उसके बाद जो है वो उसने जो जवाब दिया कि भाई वो हम जैसे लोगों पर तो मुंह पे तमाचा है, जो दे जहां लकड़ी का तना तरह खजूर की शाख कहने कुछ भी कहने। उसने कहा या रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम मुझे कुछ भी नहीं चाहिए, मुझे ना दुनिया में कुछ चाहिए ना आखिरत में कुछ चाहिए, मुझे तो सिर्फ और सिर्फ दुनिया में और आखिरत में आपका साथ चाहिए, साथ जहां आप वहां मैं, बस और कुछ नहीं है मेरी ख्वाहिश। फिर आप सल्लल्लाहु अलैहि वसल्लम उसकी तदफीन करी, गड़ा खुदवाया गया और फिर वहां पर आप ने अपने प्यारे मुबारक हाथों से उसको दफन किया और उसके लिए दुआ करी। मुहद्दिसीन फरमाते हैं कि वो कयामत वाले दिन, हशर वाले दिन जन्नत में वो लकड़ी का टुकड़ा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के साथ होगा, हसीन व जमील और जवान की शक्ल में। उसने मोहब्बत जिससे की तो जिससे मोहब्बत करी उस हिसाब से उसकी कीमत लगी, और कहां से कहां पहुंच गया। वरना लकड़ी के शाख के टुकड़े ये करोड़ों गलियों में अभी पड़े हुए नजर आते हैं ना, फिर ये रेगा रेगा हो जाते हैं, गाड़ियां इनको कुचल देती हैं, है ना, इनकी कोई कीमत नहीं होती। लेकिन भाई उस खजूर की शाख की क्या कीमत लगी, क्योंकि उसने दिल कहां दिया था, सही है ना भाई। तो ये थोड़ी सी 2-3 मिसालें पेश करी हैं। अब जो हय्युल कय्यूम पे मरता है, अल्लाह पे मरता है, हय्युल कय्यूम किसे कहते हैं, हमेशा हमेशा जो जिंदा रहे और हमेशा कायम रहे, तो बस, तो फिर वो भी उसका कल्ब कभी मरेगा नहीं, खुद मर भी अगर गया तो उसका दिल भी हमेशा हय्युल कय्यूम रहेगा, क्योंकि वो अल्लाह के ऊपर मरा, आप सल्लल्लाहु अलैहि वसल्लम पे मरा। तो अगर कोई हगने मूतने वाली, गलने फड़ने वाली लाशों के ऊपर कोई मरा, उनके नहीं अगर कोई रोया, वो उसका महबूब ठहरे, बस अब उसका बेड़ा वरक होगा, دنیا میں بھی آخرت میں بھی. حضرت فالہ رحمۃ اللہ ارشاد فرماتے تھے گدھے کے پیشاب سے بدتر ہیں. ہمارے مرشد عارف باللہ حضرت اقدس حضرت مولانا شاہ حکیم محمد اختر صاحب رحمۃ اللہ ارشاد فرماتے تھے گدھے کے پیشاب سے بدتر ہیں وہ آنسو جو کسی معشوقہ کی محبت میں نکلے, کسی نامحرم کی محبت میں نکلے. ارے کبھی بیوی کی محبت میں بھی رو لو, بیوی کی محبت میں دیکھا روتے ہیں, بولتے بھی ایسی آتی ہے نا, کوئی نہیں روتا بھائی, رونا بھی نہیں چاہیے کیونکہ آنسو تو وصل نہ ہونے میں نکلتے ہیں, آنسو وصل نہ ہونے میں نکلتے ہیں, اور جب بھڑاس نکل جاتی ہے تو پھر آنسو نہیں نکلتے, صحیح نا. تو بس یہ ایک الگ چیز ہوتی ہے. بہرحال صحیح بھائی, غیر اللہ میں یا جو مثالیں دی جاتی ہیں اس میں بیویاں نہیں ہیں, بیویوں سے تو خوب محبت کرے آدمی, نہ ان سے محبت کرنے سے قیمت گھٹے گی بلکہ اور زیادہ اللہ رسول کے دربار میں اس کی قیمت بڑھے گی. تو مراد جو نامحارم لڑکیاں ہیں, جو بازارو عورتیں لڑکیاں ہوتی ہیں, یا جو لوگ غلط قسم کے ہوتے ہیں یا پوری زندگی ان چکروں میں لگے رہتے ہیں, ان کے لیے بیان ہے, ان کے لیے باتیں. اس میں بیوی نہیں ہے, بیوی غیر اللہ نہیں ہے, بیوی سے محبت کرنے میں تو قیمت بڑھے گی. جیسے ہمارے پیارے آقا دو جہاں سس نے ارشاد فرمایا, شرم دلائیے کہ دیکھو تم نے اللہ کے نام پہ تم نے ان خواتین کو, ان عورتوں سے نکاح کیا ہے, ان کو تو اپنے اوپر تم نے حلال کیا ہے, اور پھر تم نے ان کے ساتھ مباشرت کری ہے. شرم دلا رہے ہیں اسلم, ان کے ساتھ محبت سے پیش آؤ, اچھا اس نے سلوک کرو. اور یاد رکھو جیسا رویہ تم ان بیویوں کے ساتھ رکھو گے, ان عورتوں کے ساتھ رکھو گے, اپنی بیویوں کے ساتھ, وہی رویہ اللہ تمہارے ساتھ رکھے گا. کتنی اہم بات فرما رہے ہیں اسلم کو, جو رویہ تم بیویوں کے ساتھ رکھو گے وہی رویہ اللہ تمہارے ساتھ کرے گا. تو بیوی کے ساتھ جیسا ہم سلوک کریں گے بیویوں کے ساتھ, وہی اللہ سلوک ہمارے ساتھ کرے گا. لیکن یہ نامحرم جو لڑکیاں ہوتی ہیں ان کے پیچھے جو لوگ لگے رہتے ہیں, یہ دھوکے باز ہوتی ہیں, سوائے رونے کے کچھ نہیں ملتا, آنسو بہانے کے. ستارے گنتے گنتے گدو بندر پہنچاتا ہے پاگل خانے. پورے دنیا کی یہ ایک رپورٹ ہے یہ, کہ دنیا میں, صرف پاکستان میں نہیں, دنیا میں جتنے بھی پاگل خانے ان میں 60% جو پاگل ہونے کی جو وجوہات ہوتی ہیں یہ عشق مجازی کی ذلتیں ہوتی ہیں. سب سے زیادہ جو آدمی پاگل ہوتا ہے یہ اسی نجس گندے گناہ کی وجہ سے ہوتا ہے, اور بھی فیکٹر ہوتے ہیں لیکن دنیا میں سب سے زیادہ, کیونکہ یہ دل برباد ہو جاتا ہے, تباہ ہو جاتا ہے. بعض دفعہ ایک نگاہ آدمی کو برباد کر دیتی ہے. حضرت علامہ ابن جوزی رحمت اللہ علیہ صدیوں پہلے کے بہت بڑے علامہ و اللہ کے ولی, ان کی کتاب میں سچا واقعہ لکھتے ہیں. ایک نوجوان تھا پکا مسلمان ماشاء اللہ, بغیر پیسوں کے موزنی کرتا تھا, سالوں ہو گئے تھے مسجد میں اذان دیا کرتا تھا. ایک بار فجر میں اذان دینے کے لیے اوپر چڑھا اونچائی پہ اذان دینے کے لیے, اچانک فجر کے بعد کسی نیچے نظر پڑ گئی کسی لڑکی پر, حسینہ کے اوپر. بس اس کا حسن ایسا تھا کہ اس کے دل کے پرخچے اڑ گئے. بعض دفعہ ایک نظر ہی آدمی کو گرانے کے لیے, ہلاک کرنے کے لیے کافی ہو جاتی ہے. اللہ ایسی نظر کے تیروں سے ہم سب کی حفاظت فرمائے. اپنے آپ کو بہادر نہیں سمجھنا چاہیے, نہ نیک سمجھے نہ متقی سمجھے, بس ڈرتا رہے, نظریں نیچی رکھا کرے. بہرحال وہ اتنا دیوانہ ہوا اس کے عشق میں کہ اس نے اذان بھی نہیں دی, چھوڑ دیا اذان اور سیدھا نیچے اتر آیا. ایک بے خودی کا سالم تاری ہو گیا. بے خودی ایک الگ چیز ہوتی ہے جس میں آدمی اپنے ہوش و حواس کھو دیتا ہے. تو اس کے حسن نے اس کو جکڑ دیا, دل دماغ اس کا معاف ہو گیا, جا کے دروازے پہ دستک دے دی. لڑکی باہر آئی, اس نے کہا بولو. اس نے کہا کیا کہوں, بولنے کچھ کہا رہا ہے ہی نہیں زندگی میں, کیا بولوں, بس ایک جھلک تمہارے اوپر پڑی ہے اور میں کہیں کا نہیں رہا. نے کیا چاہتے ہو, اس نے کہا شادی کرنا چاہتا ہوں. اب اس لڑکی, وہ لڑکی تھی عیسائی, اس نے کہا تم ٹھہرے, داڑھی دیکھ لی تھی اس نے, ظاہری بات ہے, اس نے کہا تم ٹھہرے مسلمان, میں ٹھہری عیسائی, تو تمہارا میرا ملاپ ہو نہیں سکتا. اس نے کہا کون سا مسلمان, کون سا اسلام, میں چھوڑتا ہوں اسلام کو. یار ایک واقعہ نہیں ہے, اس طرح سینکڑوں واقعات ہوئے ماضی میں. تو اس نے کہا نہیں, تجھے شہوت چڑھی ہوئی ہے, میں تجھے زیادہ پسند آ گئی ہوں, اس لیے تو بھی بڑی بڑی باتیں کر رہا ہے, جب تیری شہوت ٹھنڈی ہو جائے گی تو پھر دوبارہ مسلمان ہو جائے گا. اس نے کہا نہیں, جس طرح سے چاہے تم مجھے آزما لو, میری محبت پہ یقین کرو. اس نے کہا اچھا. اس نے کہا اندر آؤ, شراب پی لیے. اس نے شراب پی لی. اس نے کہا, پھر لڑکی نے کہا تو ہر اکثر مسلمان پیتے ہیں شراب, اس میں سے کیا ہوا تھا, نشہ اترے گا تم پھر توبہ کر لو گے, میں مطمئن نہیں ہو رہی تمہاری بات سے. یہ ہم لوگ سور بھی کھاتے ہیں, سور بدلنا, یہ بھی کہو ہم نے بنایا تھا. اس نے کہا لو سور بھی کھا کے دکھا دو. پھر وہ سور کا گوشت کھا گیا اس کو یقین دلانے کے چکر میں. پھر اس نے کہا کچھ کچھ یقین آ رہا ہے تمہاری محبت پہ, میں ایسا ہے کہ اوپر کمرے میں جا کے بیٹھو اور میں ابھی ابا کو اٹھاتی ہوں, और जब बुलाऊं तो नीचे आ जाना, और उसके बाद जो है फिर ऊपर जाके बैठ बिठा दिया उसको। फिर अपने उसने अब्बा को उठाया, पूरी तफसील बताई गई इस तरह का मामला है। उसका अब्बा आया बाहर, उसने कहा चलो बुलाओ उसको नीचे। फिर उसने आवाज दी को बुलाया गया, सीढ़ियों से नीचे आ रहा था, पैर मुड़ा, सर के बल गिरा, उसी वक्त मौत वाकई हो गई। बरसों का मौजन नमाजी परहेजगार बंदा, अजान देने वाला जो पैसे भी नहीं लेता, इतना इखलास, एक नजर ने ऐसा बर्बाद किया हुसन की कि उसने शराब पी, सुअर खाया, इस्लाम का इनकार किया, मैं कहा मैं ईसाई होता हूँ, और फिर इस हालत में फिर मौत आई इसकी। अल्लाह ने उस हालत में उसको मौत दी, और जिसके लिए सब कुछ किया वो भी ना मिला, वो भी ना मिला। तो इसलिए बड़े बड़े दुनिया के उलमा और मशायख फरमाते हैं सबसे जहरीला खतरनाक जो तीर होता है ये औरत का तीर होता है। दलील रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम इरशाद फरमाते हैं, अन्निसा हिबाइलु शैतान, लड़कियां ये औरतें जो है शैतान के मजबूत तरीन जाल है, मजबूत तरीन जाल जिससे वो बनी आदम का शिकार करता है। क्या मतलब कि शैतान का बहुत जाल है, अनगिनत जाल है, एक जाल नहीं है उसके पास, झूठ का, धोखे का, फरेब का, माल और दौलत का, जिसमें वो डालता है तो लोगों को फिर अल्लाह याद नहीं रहता। लेकिन फरमाया आप सल्लल्लाहु अलैहि वसल्लम ने कि औरतों का जब जाल डालता है तो इंतहाई मजबूत है, इसको काटना इतना आसान नहीं है। बड़े बड़े लोगों को देखा गया झूठ से बच रहे हैं, हराम से बच रहे हैं, गीबत से बच रहे हैं, दस गुनाहों से बचते हुए आ रहे हैं। शैतान भी कहता है इसने तो यार मेरे सारे जाल काट दिए। फिर कहता है अच्छा तू बहुत बड़ा मुत्तकी अल्लाह वाला बन रहा है ना, देख अब मैं तेरे साथ कौन सा जाल डालता हूँ। फिर आखिर में वो औरतों के हुस्न जमाल का जाल डालता है, फिर इसको काटना बड़ा मुश्किल होता है। बड़े बड़े वलीउल्लाह बनते रह गए इस गुनाह की वजह से, नहीं निकल पाए। लेकिन अल्लाह का जिस पर फजल होता है वो ये भी जाल काट देता है बस। और जिसने ये आखिरी जाल काट दिया शैतान का जो इंतहाई मजबूत है, तो उसकी विलायत पक्की है, पक्की। अल्लाह, हमारे मजहब में तो इतनी आसानी है, एक वक्त में चार शादियां करने का इजाजत दी है, हुकुम नहीं है। बाबा लोग खुश हो रहे हैं, हुकुम है शायद, हुकुम नहीं है भाई, इजाजत है तो ये बात है, लेकिन कोई फर्ज या वाजिब नहीं है। तो बाज जो कुफार होते हैं मजाक उड़ाते हैं, एक तरफ तो मुसलमान जो होते हैं इतना अपनी औरतों को पर्दे में रखते हैं और बड़े ये दीनदार बनते हैं, क्यों लगाते हैं तो औरतें अलग मर्द अलग, ये वो कहने लगे, लेकिन सेक्स में इन्होंने सारे रिकॉर्ड तोड़ दिए, बच्चे पैदा करने में और शादियों में, चार चार शादियां। किसी मजहब में एक वक्त में चार शादियां आदमी नहीं कर सकता, कोई भी मजहब सिवाय इस्लाम में। दूसरी तरफ अल्लाह पाक ने हमें सेक्स में कितनी आजादी दी है कि भाई अगर हिम्मत है, ताकत है तो चार कर लो भाई, अगर तुम्हें सुकून नहीं मिल रहा गुनाह मत करो, बदकारी मत करो। लेकिन हजरत वाले रहमत इरशाद फरमाते थे चार के चक्कर में मत पड़ना, नहीं तो अचार निकल जाएगा। फरमाया कमजोरी का दौर है, कमजोरी का दौर है, दिल दिमाग आसाब जिस्म कमजोर है, एक बीवी तो बर्दाश्त नहीं होती, माजून खाने भागते हो हकीमों के पास, तबीबों के पास जाके दवाइयां लेते हो, माजून फलक शहर है ना, पत्नी कौन कौन से नाम होते हैं, फलक की सैर कर रहा है भाई तो क्या होगा भाई, ये सारी चीजें ये मरवाने वाली चीजें होती हैं, ये सिर्फ शहवत होती है। बदनजरी करता रहता ना मोबाइल पे ये वो, तो बेचारी जब इसकी पत्नी पत्नी कमरों कमर वाली लड़की जब देखेगा मॉडल्स, तो अपनी बीवी जिसकी बेचारी की कभी कमर थी और अब कमरा हो गई, कमर से कमरा हो गई, तो कहाँ अच्छी लगी। उसको पूछे जालिम अब तुझे बीवी पसंद नहीं आ रही थी जब तेरे पास आई थी कि ऐसे ही थी, उस वक्त तो ये भी लड़की थी, दुबली पत्ती थी, इसकी भी कमर पत्ती थी, तो ये कमर इसकी मोटी हो गई या ये खुद मोटी हो गई या भद्दी हो गई, तो तेरे साथ रह गई तो भद्दी हुई है ना बेचारी, तेरे चार पांच बच्चे भी तो पैदा कर दिए। अब तुम दूसरों की लड़कियों को झांक रहे हो, वो अच्छी लग रही है, तो शर्म की बात है, गैरत की भी बात है, जबकि खुद की भी बेटी है। किसी की बहन बहू बेटी पे बुरी नजर डालोगे तो तुम्हारी बेटियों की भी गलत नजर डाली जाएगी, ये चीज भी हदीस मुबारक में आ चुकी है। पाक दामन रहो ताकि तुम्हारी औरतें पाक दामन रहें, है ना दीजिए, पाक दामन रहो ताकि तुम्हारी औरतें पाक दामन रहें। अल्लाह जल्ला जलालहू व तआला, तो ये बड़ा पलीद गुना है, इसकी इस्लाह करा लें, अगर इस्लाह नहीं कराई तो मौत तक साथ चलेगा, नजर के आलम तक, सही है ना। तो इसलिए फिर ये बड़ा खतरनाक मामला, क्या बोले कि खात्मा तक, उल्मा कराम फरमाते हैं दुनिया में खात्मा जो कुफर पे होता है अक्सर मुसलमानों का, उसकी कई वजूहात होती हैं, लेकिन वही बात जिस तरह पागल जो होते हैं उनकी कसरत यही मर्ज होता है, इसी तरह खात्मा खराब होने की जो अक्सर जो वजूहात होती हैं वो इश्के मिजाजी की बर्बादियां होती हैं। बहुत वाकयात हैं इस पर। हजरत मस्जिद नबी सल्लल्लाहु अलैहि वसल्लम का एक वाक्य, मुफ्ती साहब ने मिंबर रसूल पे एक वाक्य बताया कि काफी अर्से पहले मस्जिद नबी में कोई मौजन साहब थे, अजान दिया करते थे मस्जिद नबी सल्लल्लाहु अलैहि वसल्लम मदीने पाक, और वहां के मौजन क्या उनका मुकाम होगा माशाल्लाह। लेकिन हुआ क्या, जब उनका इंतकाल का वक्त आया बुढ़ापे में, तो फिर वो उन्होंने घर वालों से कहा कुरान पाक लेकर आओ, कुरान पाक मंगवाया उन्होंने, और फिर कुरान पाक पे हाथ रख के कहा तुम लोग गवाह रहना मैं उस किताब का इंकार करता हूँ जो रसूलुल्लाह सल्लम पर नाजिल हुई। इंतकाल हो गया खात्मा बाद कुफूर पे, उनकी जगह मौजनी की जगह पे छोटा भाई आया, उसको बहुत गम तकलीफ थी कि मेरे भाई तो यहाँ पे इतनी मुकद्दस जगह, उनका इतना बुरा खात्मा क्यों हुआ वजह नहीं पता थी। एक बार आप सल्लल्लाहु अलैहि वसल्लम की उनके छोटे भाई को ज्यारत थी आप सल्लम की, और उन्होंने अपना गम पेश किया या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम मेरे भाई तो आपकी मोहिन में थे, तो उनके साथ इतना बुरा हशर उनका क्यों हुआ, क्या उनका ऐसा मामला था। तो आपने इरशाद फरमाया सल्लल्लाहु अलैहि वसल्लम कि तुम्हारे भाई की एक जो हरकत थी वो सल्लाह ने उसको पकड़ में ले लिया, गिरफ्त कर दी। दुनिया से जो औरतें वगैरह यहाँ पर हमारी मस्जिद में आती थी, तो तुम्हारा भाई उन्हें बहुत बुरी तरह घूरता था शहवत से, गंदी नजर से। उसने ना हमारी मस्जिद का एहतराम किया, ना उसने मेरा एहतराम किया, ना इस मुकद्दस जगह का एहतराम किया, बस अल्लाह ने उसकी पादाश में इसका खात्मा कुफर पे कर दिया। तो सबसे ज्यादा जो खात्मा कुफर पर होता है अक्सर मुसलमानों का, बड़े बड़े उलमा और मशाइख याद से नहीं सदियों पहले किताबों में बयानात में बोल चुके हैं कि इस मर्ज की वजह से ज्यादातर होता है। हजरत ने एक और मिसाल दी कि झूठ बोला गीबत की, मिसाल के तौर पे अल्लाह की जात हजरत ने मिसाल दे दी, डायमेंशन के हिसाब से बताए कि एंगल जो लोग समझते हैं 90 डिग्री 45 डिग्री, अब जैसे हम अल्लाह के सामने, जैसे मैं बैठा हूँ अल्लाह हमारे सामने जैसे दीवार में देख रहा हूँ ऐसे, तो अगर कोई आदमी अल्लाह की तरह मुतवज्जे है, अल्लाह सामने उसके, उसने झूठ बोला गीबत करी कोई और गुनाह किया, तो अल्लाह से जो इनराफ होगा, जो दूरी पैदा होगी 45 डिग्री एंगल होगी। क्या मतलब कि अगर अल्लाह की तरफ होता तो उसके कान अल्लाह की तरफ हो जाएंगे और चेहरा 45 डिग्री उस तरफ हो जाएगा कोई भी गुनाह। लेकिन अगर किसी औरत किसी इसके मिजाजी के चक्कर में अगर पड़ा, तो फिर अल्लाह से कैसा बहुत दूरी पैदा होती है कि अगर मुंह अल्लाह की तरफ था पहले, तो अब पीठ अल्लाह की तरफ हो जाएगी और मुंह उस माशूक की तरफ हो जाएगा, पूरा 90 डिग्री अपोजिट। उसकी दलील क्या बनेगी, फिर होगा क्या आगे, नमाज पढ़ेगा, नियत बांधेगा अल्लाह हुआ कर होकर नियत बांधेगा, सामने उस माशूक का तस्वीर उसका चेहरा सामने, कुरान पाक खोलेगा उसमें उसकी छवि नजर आएगी, बात करेगा किसी से उसका चेहरा सामने होगा। एक शायर कहता है ना, बात किसी से हो ध्यान तेरा रहता है, बात किसी से हो ध्यान तेरा रहता है, तू टूट सा जाता है अंदाज तकल्लुम का। तो ऐसी कैफियत आदमी की पैदा हो जाती है, फिर उसका दिल ना पढ़ाई में लगता है ना कारोबार में लगता हो। जिस पर हजरत ताला का शेर था ना, दिल जिसका फंसा हो किसी की जुल्फे यार में, दिल जिसका फंसा हो किसी की जुल्फे यार में, उसका दिल क्या लगेगा किसी कारोबार में। जुल्फे यार से अपना दिल तो निकाल जालिम, बर्बाद कर देगा तुझे है ना, ना दुनिया का रहेगा ना आखरत का। धोबी का कुत्ता कहते हैं ना, धोबी का कुत्ता ना घर का ना घाट का, वो असर होता है। और अगर मोहब्बत हो गई वो तो पूरा बर्बाद हुआ, पूरे ही कहते ना वो मैयत पे आखिरी ताबूत की कील होती है अगर मोहब्बत हो गई। चलो भाई कोई शहवत है इंसान को, अल्लाह ना करे गंदा काम कर लिए, तौबा कर लिए, आगे चला गया, चलो भाई कहानी खत्म। लेकिन जो महबूब होता है ना आशिक, वो मछली की तरह तड़पता रहता है, उसको सुकून नहीं मिलता। जैसे ऐसा हो गया मछली को पानी से निकाल देना तो मछली कैसे तड़पती है, बस उसकी ये हालत रहेगी। ये इश्के मिजाजी से अल्लाह को छोड़कर ये गैरुल्लाह से दिल लगाने का अजाब होता है अल्लाह की तरफ से। और हजरत हाजी इमदादुल्लाह महाजिर मक्की रहमतुल्लाह इरशाद फरमाते हैं कि मैं खुदा की कसम खा के कहता हूँ, इश्के मिजाजी की जो ये चक्कर होते हैं औरतों के, खवातीन के इश्के मिजाजी की जो जिल्लत होती है, इसका अंजाम आखिर में अदावत और दुश्मनी पर उतरता है। दुनिया में सबसे ज्यादा कत्ल भी सबसे ज्यादा तीन चीजों पर होते हैं, जन जर जमीन, कहते हैं ना मशहूर है जन औरत, पहले जन का नाम आ रहा है। बस कितनी गने निकली, कितने छुरे निकले, हजारों वाकयात हैं अभी तक हो रहे हैं और आइंदा भी होते रहे। तो ये बड़े खतरनाक मामलात होते हैं, तो जिसको बर्बाद और तबाह होना हो, अल्लाह वाले फरमाते हैं किसी से दिल लगा के अपना दिल लगा ले, बस जीते जी जहन्नम महसूस होगी। तो हाजी मिजाजुल्लाह महाजिर मक्की फरमाते हैं रहमतुल्लाह अलैह कि इश्के मिजाजी की मोहब्बत और अंजाम, मैं खुदा की कसम खाए कह रहा हूँ, दुश्मनी और जिल्लत के ऊपर होता है। दुश्मनी और जिल्लत, ये सारी मोहब्बतें खत्म होके ये दुश्मनियों में तब्दील होंगी आगे चल के। इसका इतना बुरा अंजाम होता है। अल्लाह, ठीक है भाई, मोहब्बत हो जाती है ना चाहते हुए, किसी मुत्तकी को भी किसी से मोहब्बत हो सकती है। बस एक हदीस शरीफ का खुलासा ना, मोहब्बत का अंजाम शादी है। तो भाई इसका मतलब ये मतलब नहीं है कोई ये हदीस शरीफ पढ़ के बस हर वक्त मोहब्बत ही करता रहे। देखो आपसे सुनने गए नौजिला शेख साहब ने बताया था हमें को बदनाम करे, तो अब कुछ चीजें होती हैं तशरी तलब, मतलब ये है कि नजरों की हिफाजत करनी है, तकवे से रहना है, और घर घर डोर टू डोर जाके झांकना नहीं है केबल मैन की तरह से बन के, बच रहा है गुनाहों से। लेकिन इंसान है ना, जज्बात को अल्लाह ही रखे, ना चाहते हुए किसी पर दिल आ गया, नहीं चाह रहा था लेकिन हो गया, और ना चाहते हुए उसकी मोहब्बत दिल में आ गई, फिर उस सूरत में है कि भाई चलो अब शादी कर लो, रिश्ता भेज दो। अगर शादी हो जाती तो अच्छी अच्छी बात है भाई, सही है, इलाज हो गया मोहब्बत का। लेकिन अगर नहीं मिल रही है वो महबूबा, या उसने मना कर दिया है कहीं और शादी हो गई, तो अब इतनी प्यारी चीज नहीं है जिसके पीछे आप पागल हो जाए। बहुत से लोगों को सबर ही नहीं आता, मैं कहते हैं तू नहीं तो बस कोई भी नहीं, ऐसी की तैसी। अबे भाई करोड़ों लड़कियां हैं, बहुत मिल जाएंगी, तू नहीं, एक शायर कहता ना, तू नहीं कोई और सही, कोई और नहीं कोई और सही, है ना भाई, ऐसा होना चाहिए इंसान को, वर्ल्ड स्टाइल। ये थोड़ी एक के पीछे मर गए, है ना, सब चले जाते हैं जब जनाबा कब्र में उतरता है। तो ये ऐसी कोई प्यारी चीज नहीं जिसके पीछे आदमी नफसियाती हो जाए, मेंटल हो जाए, पागल हो जाए, या जिस्मानी और आसाबी बीमारियां हो जाए, सही ना, और दुनिया में किसी काम की भी काबिल ना रहे, और ना शादी के काबिल रहे, ना बच्चे पैदा करने के काबिल रहे। बाप लोग ऐसे हो गए बेचारे कि वो मौत आ गई, मर गए वो, ये जिहालत है। इसी तरह गैरुल्लाह की मोहब्बत, अगर जायज मोहब्बत भी, उसकी भी हुदूद है, मसला समझ लें। हजरत पाला रहमत इरशाद फरमाते थे, हलाल को भी इतना मत हलाल करो कि खुद हलाल हो जाओ। समझे भाई, ये हलाल को भी, भाई हलाल कोई चीज है उसको भी इतना मत हलाल करो कि खुद हलाल हो जाओ। आ रही है सुन, तो उसकी भी हुदूद है। एक जानने वाले थे मेरे, वो उनका इंतकाल हो गया, हार्ट अटैक हो गया। वजह क्या थी कि उन्होंने बीवी को भी महबूबा से और माशूकों से बढ़ के चाहा। हुआ क्या कि किसी की एक बीवी थी, साहब बच्चे उनके, अब वो खातून जो थी उनका दिल किसी और पे आ गया, उसने कहा तलाक दो, उसने नहीं दी। फिर उसने खुला वगैरह लिया, सब कुछ कर कर आगे कोर्ट से अलहदगी वगैरह लेके कि शादी कर ली। लेकिन शौहर को सबर नहीं आया, बहुत रोया पीटा, बहुत चीखा चिल्लाया, बहुत शोर शराबा किया। उसने कहा भाई को गलती हो तो बता दो, मुझे माफ कर दो, कुछ जाती आखिर बताओ तो उसी मेरा कसूर क्या। उसने कहा तुम बहुत अच्छे हो सब कुछ है, लेकिन वो ज्यादा अच्छा है, उस पर दिल आ गया मेरा, खत्म, मुख्तसर ये, अब क्या करें भाई। तो उसको सबर नहीं आया, फिर वो ज्यादा जिंदा नहीं रहा बंदा, वो दो साल तीन साल चार साल तीन चार साल में वो मर गया, 40-45 साल की उम्र। तो ये भी गलत है गैरुल्लाह, बीवी से भी इतनी मोहब्बत नहीं करनी कि मर जाओ, किसी से मोहब्बत नहीं करनी बीवी इतनी ज्यादा कि जिससे इंसान का दिल दिमाग उसकी जान खतरे में पड़ जाए। अगर मरने का शौक है तो अल्लाह रसूल को मरो,
माशाल्लाह माशाल्लाह,
तो फिर कीमत बढ़ेगी हमारी, कीमत फिर बढ़ेगी हमारी। तो जायज जो मोहब्बत है उनमें भी ज्यादा दीवाना पागल नहीं होना, अरे बस उनमें हुदूद रखी अल्लाह ने। फिर जो नाजायज और हराम मोहब्बत है उसमें तो बिल्कुल ही गुंजाइश नहीं है, वो कहां से जायज हो जाएगा मामला। तो बस हजरत वाला यही फरमाते हैं कि हुस्ने फानी से ये तेरा शादा होना यही दलील है कि तेरा नादा होना, कि तू बेवकूफ है इंतहाई। हजरत वाला इंग्लिश में मजाक में फरमाते थे अक्सर के, तो जो लोग इस चक्करों में रहते हैं वो इंटरनेशनल मंकी और डोंकी है, इंटरनेशनल मंकी और डंकी है, ये कहाँ फिदा हो रहे हैं ये लोग, हगने मूतने वाली ऊपर, गलने सड़ने वाली लाशों के ऊपर। तो भाई देखो तो सही तुम्हारा मुकाम क्या है, गंदे सुराख जहाँ से गूं गूं पखाना पेशाब निकलता, वो तुम्हारी चाहत है, शर्म आनी चाहिए, शर्म आनी चाहिए। जो खुशबुओं वाली जात है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की, उनका कुर्ब नहीं चाहते, उनका कुर्ब पसंद नहीं है, खुशबुएं पसंद नहीं है, बदबुएं पसंद है तुम्हें। हजरत मौलाना रूमी रहमतुल्लाह इरशाद फरमाते थे, एक भंगी था गटर के अंदर डुबकी लाके गटर खोला करता था, एक दफा इतर मार्केट से गुजर हो गया उसका, वहां खुशबुएं और खुशबू कभी सूंघी नहीं थी, वो तो गटरों की बदबू आती था। तो क्या हुआ, चक्कर खाया, बेहोश हो गया। ये समझाने को हजरत मौलाना रूमी रहमतुल्लाह ने 700 साल पहले मिसाल दी, क्योंकि उसका जो मिजाज था वो भंगी था, जात का भंगी था, तो उसका जो याराना और जो उसका जो मेहवर था वो बदबुएं थी, गंदगी थी, उसको चैन सुकून नहीं मिलता था तक गटर में डुबकी नहीं लगाता था। तो जहरी बात है उसकी अपोजिट डायरेक्शन की कोई चीज जो खुशबू बदबू का उलट खुशबू है उसने सूंघ ली, गिर गया चकरा के बेहोश, क्योंकि मालूम नहीं थी उसकी नाक और दिमाग। अब सब लोग रश लग गया, कोई इतर सिंगा रहा है और तो जितने मुख्तलिफ इतर मार्केट थी कह रहा है इसको फला खुशबू सुंघाओ, फला खुशबू शायद होश में है, तो पता चला और उसकी बेहोशी और पक्की हो रही है। फिर उसका भाई भाई नहीं उठ रहा, उसके भाई को बोला, उसका बड़ा भाई आया, उसने कहा हटो तुम लोग तो उसको और बेहोश कर रहे हो, कहेंगे उसका इलाज जो है ये खुशबू नहीं है, फिर करीब में गटर होता है जाता है और थोड़ा सा गुड़ उठा के लेकर आता है और फिर उसके नाक के नथनों पे लगाता है कि तमाशा देखो, जैसे नाक के नथनों पे गुड़ लगाता है एकदम से हंसता उठता कह रहा फ्रेश होगी तबीयत उड़ी है, होश में आ गया। तो मौलाना रूमी रहमतुल्लाह इस वाक्य में बताते हैं कि बाज लोग जो होते हैं वो गुड़ के कीड़े होते हैं, गुनाहों के कीड़े होते हैं, वो उसी में खुश रहेंगे, मर जाएंगे लेकिन उस गंदगी को नहीं छोड़ेंगे, वो उनको खुशबुएं दिखाओ, अल्लाह रसूल की मोहब्बत दिखाओ, अल्लाह के इश्क की बातें बताओ, रूहानी बातें बताओ, उन्हें कश्फ इलाम बताओ, रसूल अल्लाह की बातनी मामलात बताओ, रसूल अल्लाह सल्लम के बारे में बताओ कि आप सल्लम की मजालिस होती हैं रोजाना, इस वक्त भी क़यामत तक होती रहेंगी, कितने ऐसे औलिया अल्लाह जो जिंदा भी हैं और फौतशुदा भी हैं जो उस मजलिस में जाते हैं, कुतुब अब्दाल आदमी बन जाता है जिसका उनका एक कदम हजारों किलोमीटर के ऊपर होता है, उनको कश्फ इलाम होते हैं, उनके सातों आसमान उन्हें खुले हुए नजर आते हैं, अल्लाह पाक बातें इनको खोल के रख देते हैं, अल्लाह पाक का अल्लाह पाक के नूर से देखते हैं, अल्लाह की अल्लाह के वलियों की शानें ये होती हैं, लेकिन उन पर कोई असर नहीं होगा। वो कहेंगे मुझे तो वही बदबूएं चाहिए, मुझे तो वही गंध चाहिए, मैं होश में उसी वक्त आऊंगा। तो भाई फिर ऐसे लोग नहीं है, फिर दुआ रह जाती है, सही है ना, दुआ या फिर जूता। इसमें जूते भी याद है, अब गालिब का एक शेर था, गालिब ने शेर कहा था कि वो दिले नादा तुझे हुआ क्या है, दिले नादा तुझे हुआ क्या है, आखिर इस मर्ज की दवा क्या है। तो हजरत वाला ने कहा कि देखो गालिब ने बड़े गंदे गंदे शेर लिखे हैं, समझने वाले की नहीं, अपने दिलों को कह रहे दिले नादा तुझे हुआ क्या है कि जो मुझे एक महबूबा से जो इश्क हो गया, अगर इसकी दवा क्या है। हजरत ने फरमाया अगर गालिब जिंदा होता तो मैं उसको जवाब में लिखता इसकी दवा है जूता, है ना, कह रहे जूते पड़ते सब सेट हो जाती है, अकल ठिकाने आ जाती, सारा इश्क का भूत नाक के वरी निकल जाता, सही है ना। बहरहाल तो इन चीजों से आदमी बचे, लेकिन तो बहुत इसका खतरनाक मामला है भाई, नहीं तो कुछ नहीं बचेगा जिंदगी में, ना दुनिया में ना आखिरत में, कुछ नहीं मिलेगा, जिल्लत मिलेगी, बीमारियां लगेगी, और रसूल अल्लाह की लानत की बदलों में रहते हैं, लानो नाजिरा वो मंजूर है, रसूल अल्लाह से इरशाद फरमा रहे हैं अल्लाह लानत फरमा उस पर जो बदनजरी करे, और अल्लाह उस पर भी लानत फरमा जो बदनजरी के लिए खुद को पेश करे। और लानत का क्या मतलब होता है, अल्लाह इस बंदे को अपनी रहमत से दूर कर दे, जब बंदा अल्लाह की रहमत से दूर होगा क्या होगा, मायूसी, नाउमीदी, दहशत, कमजोरी, डिप्रेशन, बिल्कुल जिंदगी उजाड़ तबाह नजर आएगी उसको अपनी। ये अल्लाह के गजब की अलामत है, अल्लाह की नाराजगी की अलामत है कि तुम्हें तुम्हें चाहिए था कि अपना दिल मुझे दे, मुझे देते। हजरत फरमाते थे कि दिल उसको जो जो खालिक दिल हो, दिल उसको देना चाहिए जो खालिक दिल हो, जिसने ये हमारा दिल बनाया, जो माँ के पेट में थे अल्लाह ने हमारा दिल बनाया, तो सबसे बड़ा हक हमारे दिल का अल्लाह की बात है। इंसान में शहवत है, जज्बात अल्लाह ने रखे, भाई शादी कर लो, तू नहीं कोई और सही, कोई और नहीं कोई और सही, ये भाई ये थोड़ी है मर जाओ, जिसके लिए मरे वो तो भाई चार छह बच्चे हो गए उसके, तो वो तो माशाल्लाह लगी पड़ी है और तुम कब्र में पड़े हो, ये कौन सी मोहब्बत है भाई, वो तो हंस रही है घूम रही है माशाल्लाह, खूब बच्चे भी हो रहे हैं उसके, आइसक्रीम खा रही है रोज शोर के साथ, और मिस्टर आशिक को मरे हुए 2 साल हो गए, कब्र में उनकी धुनाई हो रही है, पिटाई लग रही है, जबरदस्त चित्तर मार रहे हैं फरिश्ते, कहां जिंदगी बर्बाद करी थी, उल्लू के पट्टे वो तो ऐश कर रही है, तू तू मरा था देख, करे कोई भरे कोई, वो ऐश कर रही है आराम से सो रही है, ये कब्र में पिटाई हो रही है उनकी, गैरुल्लाह के पीछे क्यों मरे थे। अल्लाह सवाल नहीं करेंगे, कमबख्त तुझे मेरी इतनी बड़ी हसीन दुनिया नजर नहीं आई थी, तुझे कोई और औरत नहीं मिली थी, कोई और लड़की तुझे नहीं मिली थी, एक के पीछे ही मर गया, क्या मैंने एक ही बनाई थी। इसमें भाई इस चक्कर में आदमी ना बोलो, हजरत वाला का शेर याद है, एक हसीन हो तो दिल उसको दूं, एक अगर हसीन हो तो मैं दिल उसको दे दूं, सख्त मुश्किल है इन हजारों में। हजरत वाला खुद बता रहे हैं कि बेचैनी हो जाएगी, डिप्रेशन के मरीज बन जाओगे, एक हसीन हो तो चलो दिल दे दो तो सुकून मिल जाता, तो फरमा रहे एक हसीन होती, एक हसीन हो तो दिल उसको दे दूं, सख्त मुश्किल है इन हजारों में। अब इतने हजार हसीन है, यहां से निकली क्या हसीन है, वहां से निकली क्या हसीन है, तो वह फरमाते थे बदनवरी करते रहोगे, दिल तुम्हारा हर वक्त कहता रहेगा काश काश ही मिल जाती, काश ही मिल जाती, और दिल पाश पाश होता रहेगा, काश काश करते रहोगे और दिल पाश पाश होता रहेगा। तो इलाज नहीं है, वो अपने घर तो अपने घर। फरमाते थे ये बेवकूफी का गुनाह है। फरमाया देखने को छोड़ दो, तो अपने दिल को जख्मी मत करो सुबह से रात तक। लानत की बद्दुआ अलग मिलेगी, मिलेगा कुछ भी नहीं, हासिल ना हुसूल। वो अपने घर तुम अपने घर, लेकिन लानत की बद्दुओं में आ गए, डिप्रेशन में आ गए, परेशानी में आ गए, तो फायदा क्या हुआ? अल्लाह। तो भाई इसलिए मोबाइल पे चलते फिरते कहीं पर भी खास तौर पे खवातीन के मामला से दूर रहें। और लेकिन उसमें मजा भी बहुत है भाई, है ना, लेकिन पिटाई भी उस हिसाब से, अल्लाह का अजाब पिटाई भी उस हिसाब से, ठीक है ना। अभी अपने ऊपर है कि 5% का मजा लेके 90% पिटाई चाहता है, तो ठीक है भाई फिर सही है।
उसने फानी से तेरा ये शादा होना, यही दलील है जानी तेरा नादा होना। दिल दिया है को जालिम तो कहाँ चैन सुको, दिल दिया है को जालिम तो कहाँ चैन सुको, दिल दिया है को जालिम तो कहाँ चैन सुको। लम्हा तेरे दिल का परेशान होना, हर लम्हा तेरे दिल का परेशान होना, यही दलील है जालिम तेरा नादान होना। शेख कामिल की मुबारक तुझको, शेख कामिल की मुबारक तुझको, शेख कामिल की मुबारक तुझको, नेमत दर्द से देखा तेरे खंदा होना, नेमत दर्द से देखा तेरे खंदा होना। जिंदगी तेरे करम से हुए अब शेख हरम, जिंदगी तेरे करम से हुए अब शेख हरम, जिंदगी तेरे करम से हुए अब शेख हरम, तेरी रहमत है ये खारों का गुलिस्तान।
बहुत ही प्यारा शेर है, हज़रत वाला फरमा रहे हैं कि हरिम असल में शराबियों को कहते हैं, तो यहाँ मुराद जो हकीकत में शराब पीने वाले हों या जो लोग गुनाहों की शराब पीते रहते हैं, दोनों मुराद हैं। कि रिंद भी हुए तेरे करम से शेख हरम, कि जब अल्लाह वालों की सोबत मिली और अल्लाह का फजल उन पर हुआ, तो बड़े बड़े जानी शराबी बद किरदार फासिक फाजिर पाखंडी लोग, और जब अल्लाह का फजल हुआ उन्होंने सोबत इख्तियार करी, तो सिर्फ अल्लाह ने उनको बख्शा नहीं माफ़ नहीं किया, बल्कि अल्लाह पाक ने उनको ज़बरदस्त विलायत का आली शान मुकाम दे दिया, यहाँ तक कि कुतुब अब्दाल गौस तक पहुँचा दिया उनको। फिर अल्लाह ने उनको खिलाफत भी जिता दी, फिर वो शेख बन गए, फिर अल्लाह ने उनसे दीन के काम दिए, उनसे पूरा जहान अल्लाह ने जिंदा करवा दिया, तो शेख हरम बन गए, यानी हरम अल्लाह के रस्ते पर बुलाने वाले शेख हरम। कि कल तक जो खुद बद किरदार थे फासिक फाजिर थे, अल्लाह ने आज वो मुकाम उनको दे दिया कि खुद ऊंचे मुकाम पे जाके अब लोगों को उस दलदल से निकाल रहे हैं कि जिस दलदल में कभी खुद गिरे हुए थे, लिछड़े हुए थे। हजरत फरमाते थे वही गुजारता है जो खुद गुजरा हुआ होता है, वही गुजारेगा جو خود گزرا ہوا ہوگا، جو نشے و فراز سے واقف ہے اس رستے کی چیزوں سے، جو باریکیاں جانتا ہے، اس کو پتا ہے کہ اس طرح مجھے اللہ نے نکالا ہے تو اب دوسرے لوگوں کو مجھے کس طرح سے نکالنا ہے۔ تو رند بھی ہوئے تیرے کرم سے شیخ حرم، تیری رحمت ہے خاروں کا گلستان ہونا، خار کانٹے یہ تیری رحمت ہے۔ کل تک جو گھٹیا لوگ تھے، فاسق فاجر تھے، لوگ جن کو پسند بات کرنا پسند نہیں کرتے تھے، ان کو مچھلے کانٹے تھے، خار تھے وہ، تیری رحمت ہے خاروں کا گلستان ہونا۔ آج ماشاءاللہ وہ پھول جیسے بن گئے، گلستان بن گئے، ان کے پاس سے خوشبوئیں آتی ہیں، اب وہ اللہ والے بن گئے، خلق خدا ان کی طرف رجوع کرتی ہے، ان کے پاس بیٹھ کے ان کو سکون ملتا ہے۔ صحیح نا، کیا بولیں بس، کہ کیا صحبت کی کرامات ہوتی ہے۔ تو اس لیے کسی کو عقیر نہیں سمجھنا چاہیے، کیونکہ حضرت والا کا بڑا پیارا جملہ ہے، کیا جملہ ہے، یہ بس روح وجد میں آ جاتی ہے۔ حضرت فرماتے ہیں کہ جن کو آگے چل کے مستقبل میں اللہ جن کو اپنا ولی بنانا چاہتے ہیں، بعض لوگوں کو نہیں پتا ہوتا کہ ہم آگے چل کے ولایت ہمیں ملنی ہے، لیکن اللہ کو تو سب پتا ہے، اللہ کو پتا ہوتا ہے کہ میرے جو بندے ہیں وہ ماضی میں کچھ اور ہوتے ہیں، حال میں کچھ اور ہوتے ہیں، مستقبل میں کچھ اور ہوں گے، یہ تین اسٹیجز ہوتے ہیں، ہمیں نہیں پتا، لیکن اللہ کو سب پتا ہے کہ ابھی یہ ظالم فاسق فاجر ہے، لیکن آگے چل کے ہم نے اس کو یہ مقام رکھا ہے۔ تو اللہ کے جو باز بندے ہوتے ہیں ان کو اونچا کو مقام دینا ہوتا ہے، تو اللہ یہ نہیں دیکھتے گناہگار ہے فاسق ہے، بس جو سچے دل سے اللہ کی طرف آتا ہے، بڑے بڑے نیک لوگوں کو پیچھے چھوڑ کے وہ فاسق فاجر آگے نکل جاتا ہے۔ بس شرط یہ جو اللہ کی محبت میں تڑپتا ہوا دل لے کر آئے گا، اس حساب سے اس کی قیمت لگتی ہے۔
خبر جس کو تیرے درد کا دروا ہونا،
لے لیا درد تیرا دونوں جہاں کے بدلے، یعنی اللہ کی محبت ہم نے حاصل کر لی دونوں جہاں کے بدلے، یعنی تمام گناہوں سے بھی بچ گئے، غیر اللہ کو چھوڑ دیا، عورتوں کو چھوڑ دیا، لڑکیوں کو چھوڑ دیا، تمام پلیدیوں کو چھوڑ دیا، تو اس کے بعد تیرا ہم نے درد دے دیا۔ لیکن یہ کون ایسا کام کرے گا، تھی جس کو خبر تیرے درد کا درما ہونا، درما کہتے ہیں علاج کو، درد اور پھر درما، درد کا درما نہیں، درد کا علاج، درد کا توڑ، بیماری سے شفا، جس کو خبر تھی کہ یہ ایسا پیارا غم ہے، اگر اللہ کی محبت کا مجھے حاصل ہو گیا تو دونوں جہاں کا بادشاہ بن جاؤں گا میں، دنیا اور آخرت کے سارے مزے میرے مقدر بن جائیں گے، تو بس تھی خبر جس کو تیرے درد کا درما ہوگا، جس کو پتا تھا، دے دیا درد اس نے دونوں جہاں کے بدلے، تیری محبت اس کو حاصل ہو جائے گی، تو دونوں جہاں فدا کر دے گا ایسا شخص۔
خبر جس کو تیرے درد کا درما ہونا، تیری رحمت ہے یہ خاروں کا گلستاں ہونا، جس کے چہرے پہ نہ ہو جس کے چہرے پہ نہ ہو نبی کی سنت، جس کے چہرے پہ نہ ہو تیرا چوم لیتا
آخر میں حضرت والا رحمۃ اللہ ارشاد فرماتے تھے، یہ پانچ اعمال مختصر سے صحیح ضرور بیان کر دیا کرو، ولی اللہ بنانے والے پانچ اعمال ہے، جو بھی انشاءاللہ پانچ اعمال کر لے گا اللہ پاک اس کو ولایت عظمیٰ عطا فرمائیں گے، یعنی چھوٹی موٹی نہیں، حضرت والا عفو فرماتے تھے، اور ان پانچوں کا اعمال کا تعلق فرائض اور واجبات سے، یعنی آپشنل چیزیں نہیں ہیں پانچ اعمال، بلکہ کمپلسری ہیں، لازمی پورا کرنا. تو پہلے قرآن پاک تجوید سے پڑھنے کا اہتمام کریں، ایک ڈیڑھ مہینے کی محنت ہے، کسی بھی قاری صاحب سے نورانی قاعدے سے پڑھنا شروع کریں تو انشاءاللہ تجوید درست ہو جائے گی. نمبر دو، ایک مٹھی داڑھی تینوں طرف سے رکھنا واجب ہے، واجب فرض کے درجے میں ہوتا ہے، چاروں اماموں کا جمع کسی کا اختلاف نہیں ہے، ایک مٹھی داڑھی تینوں طرف سے رکھنا واجب ہے، اور چاول کے دانے کے برابر بھی اگر ایک مٹھی سے داڑھی کم ہے تو ایسی داڑھی کا رکھنا اور منڈانا حرام ہے، اور حرام کام کرنے والا کبھی اللہ کا ولی دوست نہیں ہو سکتا. اور یہ مونچھیں بالکل باریک کریں، بعض لوگ ایک مٹھی داڑھی تو رکھتے ہیں لیکن ایک مٹھی مونچھ بھی ہوتی ہے، تو بھائی ایسا نہیں کرنا ہے، داڑھی ایک مٹھی ہو، مونچھ ایک مٹھی نہیں ہونی چاہیے، مونچھ بالکل باریک رکھیں. بڑی مونچھ پہ آپ سس میں ارشاد فرمائیں میں اس کی شفاعت نہیں کروں گا، یعنی جنت میں انٹری بند. نمبر دو، منکر نکیر جب قبر میں آئیں گے غصے کی حالت میں آئیں گے. نمبر تین، قبر میں اسے عذاب دیا جائے گا، یہ بڑی مونچھ کا مسئلہ ہے. کسی کو مونچھیں رکھنے کا شوق ہو تو جائز درجہ یہ ہے کہ اوپر کے ہونٹ کا کنارا کھلا رہے، اوپر مونچھیں رکھیں تو یہ جائز ہے، گنجائش ہے. اور تیسرا جو عمل ہے، ما ارسل من الکعبین من الجوار فی النار، مردوں کی نہیں اوپر سے آنے والا لباس جس سے ٹخنے چھپیں گے جہنم کی آگ میں جلایا جائے گا، مردوں کے لیے دو فوٹوں میں ٹخنے کھول کے رکھنا واجب ہے. جب ہم چل رہے ہوں کھڑے ہوں تو ٹخنے کھول کے رکھنا واجب ہے، ہاں بیٹھے لیٹے تو چھپ جائیں تو کوئی حرج نہیں ہے. اور چوتھا عمل ہے، نظروں کی حفاظت کریں، تمام نامحرم مردوں سے، لڑکیوں سے، خواتین سے، اور اسی طرح خواتین بھی تمام نامحرم مردوں سے نظروں کی حفاظت کریں. اللہ پاک نے قرآن پاک میں حکم دیا، قل للمؤمنین یغضوا من ابصارهم ویحفظوا فروجهم، اے محمد صلی اللہ علیہ وسلم آپ کہہ دیئے ان مردوں سے کہ اپنی بعض نگاہوں کی حفاظت کریں اور اپنی شرم گاہوں کی حفاظت کریں. اور آپ خواتین کو بھی، مومنات خواتین کو بھی آپ حکم دے دیئے، کہہ دیئے کہ وہ بھی اپنی نظروں کی حفاظت کریں، بعض نگاہوں کی اور اپنی شرم گاہوں کی حفاظت کریں. تو اللہ پاک نے الگ حکم دیا. آپ صلی اللہ علیہ وسلم نے زین العین نظر فرمایا، نظر بازی آنکھوں پر زنا ہے، اور فرمایا کہ لعن الناظرہ منظورہ الیہ، اللہ لعنت فرما جو بد نظری کرے، اور اس پر بھی لعنت فرما جو بد نظری کے لیے خود کو پیش کرے. یہ پیش کرنے میں وہ خواتین آ جاتی ہیں جو بغیر پردے کے ہر ایک کے سامنے آ جاتی ہیں، تو احتیاط کرنی چاہیے. رسول اللہ کی لعنت کی بد دعا اگر آ گئی تو پھر چین نہیں ملے گا، مثل جہنم کے جلے گا آدمی، دنیا میں جیتے جیتے دنیا میں کتنے اسباب ہو. تو نظروں کی حفاظت کریں. اور جو آخری جو عمل ہے پانچواں، وہ دل کو بالکل پاک صاف رکھیں گندے خیالات سے. یا علم و خیانت العیون وما تخفی الصدور، اللہ قرآن پاک میں فرماتے ہیں کہ میں آنکھوں کی خیانت کو اور تمہارے سینوں میں جو راز ہیں جو تم دل میں خیالات سوچتے رہتے ہو، ہم ان سے بھی واقف ہیں. تو مطلب یہ کہ دل میں شیطان خیالات ڈالتا رہتا ہے گندے، وہ ایک الگ معاملہ، اس میں آدمی گناہگار نہیں ہوتا، لیکن جان بوجھ کے گندے خیالات کو لانا، جمانا اور ماضی کے گناہوں کی پکچرائزیشن کرتے رہنا، سوچتے رہنا، وہ صحیح نہیں ہے، اس سے چاروں مال کا نور برباد ہو جاتا ہے. کبھی شیطان بہکائے وسوسے سے آئیں تو آدمی وضو کر لے، کوئی کتاب پڑھ لے، پوزیشن چینج کر لے، کسی سے بات چیت شروع کر دے، گھر سے باہر چلا جائے، کوئی ذہن کو کہیں اور لگا لے، تو انشاءاللہ وہ گندے خیالات کی روح ختم ہو جائے گی. تو پاک صاف رکھیں دل کو گندے خیالات سے. یہ پانچوں مال ہو گئے، اور پانچوں مال کی توفیق کسی بھی اللہ والے سے جہاں مناسبت ہو وہاں تعلق قائم کر لیں، تو انشاءاللہ تھوڑے عرصے میں ان پانچوں مال کی توفیق ہو جائے گی ان شاء اللہ. اللہم صل علی محمد وعلی آل محمد. یا رب کریم یا رحم الرحمین، یا اللہ جو کچھ بھی بولا گیا سنا گیا اللہ اس کو اپنی بارگاہ میں قبول فرما لے. یا اللہ ہمارا مل بیٹھنا جو تیری رضا تیری خوشی کے لیے، یا اللہ اس کو اپنی بارگاہ میں قبول فرماتے، ہم سب کی کامل مغفرت فرما. یا اللہ ہم سب کے قلوب کو موت تک غیر اللہ سے پاک کر دے. یا اللہ ہمارے قلب میں اپنی محبت خشیت اللہیت عطا فرما، رسول اللہ صلی اللہ علیہ وسلم کی محبت عطا فرما. یا اللہ اللہ والوں کی اور جو تیرے پیارے محبوب بندے ہیں اللہ ان کی محبت ہمیں عطا فرما، اور ان ساری محبتوں کا حاصل یہ کہ اللہ تو ہمیں مل جائے. یا اللہ بری موت سے برے خاتمے سے ہم سب کی حفاظت فرما. یا اللہ مرتے وقت لا الہ الا اللہ زبان سے نکلنے کی توفیق عطا فرما. یا اللہ موت تک اللہ ہمارے قلب کو غیر اللہ سے پاک صاف رکھ. اللہ پاک ہر طرح کے نفس اور شیطان کے مکر و فریب سے ہماری حفاظت فرما. یا اللہ ہماری ایسی حفاظت فرما جس طرح ماں اپنے بچے کی ہر شر سے حفاظت فرماتی ہے. یا رب کریم یا رحم الرحیم اپنا بنا کے رکھ، اللہ پاک اپنی سائے رحمت میں رکھ، اللہ پاک اپنی آغوش رحمت میں رکھ، نفس اور شیطان کے حملوں سے ہماری حفاظت فرما. اللہ ہم سب کو کامل تقوی نصیب فرما. یا اللہ حاضرین مجلس میں سے جس کے دل میں جو بھی غم تکلیف پریشانی بیماری ڈپریشن ہو یا اللہ اس کو دور فرما دے، جو بھی ہیں محروم نہ جائے. اللہ سب کو ذہنی سکون عطا فرما، سب کے ڈپریشنوں کو دور فرما، جس کو جو بھی غم تکلیف پریشانی ہو اللہ اس کو دور فرما دے. یا اللہ خصوصی رحم و کرم کا معاملہ فرما دے. یا اللہ تمام بیماروں کو شفا کلی نصیب فرما، تمام مصیبت زدہ لوگوں کی مصیبتوں کو دور فرما. یا اللہ جتنے بھی بیمار ہیں ان سب کو شفا کلی نصیب فرما. جن جن لوگوں نے اللہ پاک دعاؤں کے لیے کہا ملاقات کے دوران یا فون پہ، یا کہنا چاہتے تھے لیکن نہیں کہہ سکے، اللہ تو سب کے حال سے واقف ہے، دعائیں بھی تو سنتا ہے، قبول بھی تو ہی کرتا ہے، سب کچھ کرنے والا تو ہی. اللہ بن مانگے سب کی ہم سب کی جائز حاجات کو پورا فرما دے. یا رب کریم یا رحم الرحیم، یا اللہ شدید گرمی ہو رہی ہے، اللہ یا اللہ اپنے کن فیکون کی برکت سے اللہ پاک اس گرمی کو اللہ پاک ٹھنڈ میں اور سکون میں بدل دے. یا اللہ امت مسلموں پر رحم فرما دے، فلسطینی مسلمانوں کی جان و مال عزت آبرو کی حفاظت فرما. یا اللہ وہاں جو ان کو قید میں رکھ کے ان پر تشدد کیا جا رہا ہے، اللہ تمام ظلم و ستم سے ان کی حفاظت فرما. تمام اسلام دشمنوں کو اللہ پاک جو ظالم ہیں فسادی ہیں، اللہ جو دنیا میں فلسطین میں کشمیر میں اور جہاں جہاں ظلم کر رہے ہیں، اللہ ان کو تباہ برباد کر دے، صفحہ ہستی سے مٹا دے، عبرت کا نشان بنا دے. یا اللہ ہمارے بدعمالی کی وجہ سے جو پیٹرول اتنا بڑھتا جا رہا ہے اور دوسری مہنگائی بڑھتی جا رہی ہے، اللہ اس مہنگائی کو ختم فرما دے، پیٹرول کے ریٹ کو انتہائی کم کر دے، انتہائی کم کر دے، انتہائی کم کر دے. یا اللہ ہر طرح کے آزمائش سے فتن سے ہم سب کی پاوت فرما، عالم اسلام کی پاوت فرما، مکہ مدینہ شریف کی پاوت فرما. یا اللہ میرے والد صاحب کی اور میرے مرشدین کی، ہمارے جملہ مرحومین کی، کل مومنین مومنات کی، کل جنات کی، میرے ساس سسر کی، سب کی کامل مغفرت فرما، سب کی قبروں کو نور سے بھر دے. وقت قبولیت بھی ہوتا ہے، یہ دعا مانگی ہے جس کو تو دعا مانگنی ہوتی. اللهم صل.